نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الدين عند الله الاسلام اللہ کے نزدیک دین صرف اسلام ہی ہے وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينَ اور جو لے کر آیا اسلام کے علاوہ کوئی دین فَلَنْ يُقْبَلَ مِنْ تو اس سے وہ قبول نہیں کیا جائے گا وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ اور وہ آخرت میں بہت نقصان اٹھانے والا ہوگا. اللہ تعالیٰ نے ہمیں ایک طریقہ زندگی دیا ہے جس کا نام ہے اسلام, اور یہ طریقہ زندگی وہ ہے جو دنیا اور آخرت کی کامیابی کا ضامن ہے. اسی کے بیس کے اوپر اللہ تعالیٰ نے آخرت میں کامیابی دینی ہے اور دنیا کی کامیابی بھی اللہ تعالیٰ نے اسی کی بیس کے اوپر دینی ہے. اللہ تعالیٰ دنیا میں انسان کو آزماتے ہیں مختلف طریقوں سے, مصائب بھیج کے بھی, خوشیاں دے کر بھی, نعمتیں دے کر بھی, بیماریاں بھیج کر بھی آزمایا جاتا ہے. لیکن اس کے علاوہ بھی اعمال جو ہیں ان کی بھی تاثیر ہوتی ہے. دیکھیں جہاں پہ قرآن پاک میں آپ پڑھتے ہیں نا, ان الذین آمنوا وعملوا الصالحات لهم جنات تجری من تحت الانہار, تو کیا کہا جاتا ہے ان الذین آمنوا, اس کا تو ترجمہ سب کو آتا ہے نا, وعملوا الصالحات اور صالح عمل کرے, جو ایمان بھی لائے اور صالح عمل بھی کرے اس کے لیے ہے جنت جس کے نیچے نہریں بہتی ہیں. اس کا مطلب ہے کہ ایمان کے ساتھ صالح عمل کی ضرورت ہے, نیک عمل کی ضرورت ہے, ٹھیک ہے نا. اچھا نیک عمل کا کیا فائدہ ہے, کوئی فائدہ ہے نیک عمل کرنے کا؟ آپ لوگ کیا کہتے ہیں نیک عمل کا, جب آپ سوچتے ہیں کہ نیک عمل کریں گے تو کیا ملے گا, کیا ذہن میں آتا ہے آپ کے؟ جنت ملے گی, ٹھیک ہے, اللہ کی رضا ملے گی, اور ٹھیک ہے رضا ملے گی تو جنت بھی ملے گی, ٹھیک ہے, اور کیا ملے گا؟ اللہ کا دیدار نصیب ہوگا, صحیح. جی یہ میں کہنا چاہ رہی ہوں کہ دیکھیں جب ہم پوچھتے ہیں یا ہم سوچتے ہیں نا نیک عمل کے بارے میں, تو ہمارے ذہن میں فوراً ہی آتا ہے کہ وہاں کی بھلائی, وہاں کی کامیابی آخرت کی ہمیں ملے گی. لیکن ہم یہ بھول جاتے ہیں کہ دنیا میں بھی اس کے اچھے نتائج نکلتے ہیں, دنیا میں بھی اس کا فائدہ ملتا ہے. اور دنیا کے کیا فائدے ہیں وہ انشاءاللہ ہم اس کے پر تو بات کریں گے, لیکن ہم جب دنیا کے فائدے کو پیچھے رکھ دیتے ہیں نا, تو ویسے تو اتنا ہی کافی تھا کہ ہمیں جنت ملنی ہے, اس کے اوپر ہی بلیو کر کے ہمیں نیک عمل کرنا چاہیے. لیکن ہر ایک انسان کا ایک جتنا ایمان نہیں ہوتا. صحابہ کرام کے لیے تو اتنا ہی کافی تھا کہنا کہ ہاں آپ کو جنت ملے گی, لیکن ہمارے جیسے لوگوں کو جب تک دنیا کا فائدہ نہ ملے نا تو وہ کچھ کرتے نہیں ہیں. سچ بات ہے نا, ہمارا ایمان اتنا کمزور ہے کہ اکثر لوگوں کو یہ کہتے ہوئے سنا ہے کہ دنیا نقد ہے اور آخرت ادھار ہے, حالانکہ ہونا الٹ چاہیے, دنیا ادھار ہے اور آخرت نقد ہے. وہ کہتے ہیں آخرت تو پتہ نہیں ملتی بھی ہے کہ نہیں, وہ تو ادھار ہے, وہ تو پتہ نہیں آئے نہیں آئے, دنیا نقد ہے, یہ سامنے ہے, یہ ملنے والی چیز ہے. مومن کی جو بصیرت ہوتی ہے نا وہ آخرت کو ایسے ہی دیکھتا ہے جیسے دوسرے لوگ جو جیسے کافر دنیا کو سمجھتے ہیں, وہ آخرت پہ ایسے یقین رکھتا ہے جیسے ایک کافر دنیا کے اوپر یقین رکھتا ہے کہ یہ حقیقت ہے. اس کو آخرت ایسی ہی نظر آتی ہے کہ آخرت ویسی حقیقت ہے جیسی ان لوگوں کو دنیا لگ رہی ہے. تو اعمال کے جو ہیں نا ثمرات ہیں, اعمال کے نتائج ہیں جو دنیا میں بھی ظاہر ہوتے ہیں. یہ دیکھیں ایسے ہی ہے, آپ ڈاکٹر کے پاس جاتے ہیں اور آپ اس کو کہتے ہیں کہ میری آنکھ میں درد ہے یا میری آنکھ خراب ہو گئی ہے, تو کہتا ہے کہ نہیں آپ کی آنکھ بالکل ٹھیک ہے. لیکن اگر آپ صلی اللہ علیہ وسلم کے علم کے مطابق اور دین کے علم کے مطابق دیکھا جائے تو اس کی آنکھ بہت سخت خراب ہے. کیوں؟ اس لیے کہ اس کی آنکھ حرام دیکھتی ہے. ای این ٹی کے پاس جائیں, آپ کہیں کہ میرا کان میں کچھ تکلیف ہے, کچھ مسئلہ ہے, وہ چیک کرے تو وہ کہے گا کہ بالکل ٹھیک ہے, میری میڈیکل سائنس کہتی ہے بالکل ٹھیک ہے, لیکن اللہ کے نزدیک وہ ٹھیک نہیں ہے, وہ بہت خراب ہے. کیوں؟ اس لیے کہ اس سے حرام سنا جاتا ہے. تو جو اعمال ہیں نا ان کے نتائج دنیا میں بھی ظاہر ہوتے ہیں اور آخرت میں بھی ظاہر ہوتے ہیں. اور نیک اعمال جو ہوتے ہیں وہ ایسے ہیں کہ ان کا فائدہ آخرت میں ہی نہیں ہے, دنیا میں بھی ان کا فائدہ ہے. جیسے کہ ہم کہتے ہیں نا کہ یہ دوا کھاؤ سر میں درد ہو تو ہم کیا کہتے ہیں, ٹائلنال کھاؤ تو سر میں درد دور ہو جائے گا. کتنا یقین ہے ہمیں, سب کو یقین ہے نا سر میں درد ہو تو ہم فوراً کھاؤ گولی سر میں درد صحیح ہو جائے گا. تو آپ صلی اللہ علیہ وسلم نے بھی ہمیں کچھ دوائیں بتائی ہیں, یہ کرو گے تو یہ پریشانی دور ہو جائے گی. اور وہ اعمال ہی ہیں, وہ اعمال کی صورت میں ہی وہ دوائیں ہیں. مثلا اللہ کا ذکر کرنا, یا آپ حاجت کے نفل پڑھتے ہیں, یا کوئی اور آپ کام کرتے ہیں, آپ کو پتہ ہے حدیث سے اس کی سند ملتی ہے کہ یہ اس پریشانی کو دور کرتا ہے. لیکن آپ دیکھو ٹائلنل کھانے پہ ہمیں یقین ہے کہ میرے سر کا درد دور ہو جائے گا, لیکن آپ صلی اللہ علیہ وسلم کی بات پہ ہمیں یقین نہیں ہوتا کہ یہ کروں گی تو یہ مل جائے گا. اسی طرح جو برے اعمال ہیں نا گناہ, ان کے بھی اثرات ہیں, اور ان کے اثرات ایسے ہیں کہ ان سے آخرت میں تو جہنم ہے ہی یا عذاب ہے ہی, دنیا میں بھی انسان کے اوپر مصیبتیں آتی ہیں گناہوں کی وجہ سے. اس کے گناہ ایسی چیزیں ہیں کہ جن کی وجہ سے زلزلے آتے ہیں, جن کی وجہ سے سیلاب آتے ہیں, جن کی وجہ سے طوفان آتے ہیں, جن کی وجہ سے بیماریاں آتی ہیں, جن کی وجہ سے تکلیفیں آتی ہیں, جن کی وجہ سے انسان بے چین رہتا ہے, یہ گناہوں کے نتیجے ہوتے ہیں. یہ ایک نبی کریم صلی اللہ علیہ وسلم کی حدیث ہے, اس سے بھی یہ بات ثابت ہوتی ہے. یہ بالکل ایسے ہی ہے نا جیسے آپ دیکھیں کسی کو الرجی ہو جائے, انڈے سے مثلاً الرجی ہو گئی, تو اب ڈاکٹر کہتا ہے کہ اگر آپ نے انڈا کھایا تو آپ کو ریئیکشن ہو جائے گا, تو ہم انڈے سے کتنا پرہیز کریں گے؟ ایون انگریڈینٹ پڑھیں گے, ہر ایک چیز کا لیبل پڑھتے ہیں کہ اس میں کہیں انڈا تو شامل نہیں ہے, کیونکہ ہم اتنے کیئرفل ہوتے ہیں. مجھے ریئیکشن ہو جاتا ہے, پوچھ پوچھ کے چلتے ہیں, آپ نے اس میں انڈا تو نہیں ڈالا ہوا. آپ صلی اللہ علیہ وسلم نے کچھ اعمال بتائے ہیں, ان کے اوپر بھی ایسے یقین ہونا چاہیے کہ ان اعمال کی وجہ سے زلزلہ آنا ہے, اس عمل کی وجہ سے سیلاب آنا ہے, اس عمل کی وجہ سے آندھیاں آنی ہیں. ان کیا وجہ ہوتی ہے کہ جب آندھی طوفان اور زلزلے اور مصیبتیں آتی ہیں تو ہم کہتے ہیں نہیں وہ اصل میں مسئلہ یہ ہو گیا تھا نا کہ فلاں پلیٹیں ہل گئیں اور سمندر کے نیچے ایسے ہو گیا اور فلانی جگہ پہ ایسے ہو گیا تو اس وجہ سے ہوا. وہ اس وجہ سے نہیں ہوتا, وہ اس حدیث میں جن باتوں کا ذکر ہے وہ اعمال جب ہوں گے, کوئی سائنس کوئی میڈیکل سائنس آپ کو یہ نہیں بتائے گی کہ ان اعمال کے یہ ریئیکشن ہے. یہ ہمارا دین ہمیں بتاتا ہے, کیونکہ میڈیکل دیکھیں جیسے اس نے کہا نا کہ آنکھیں آپ کی ٹھیک ہیں لیکن جب دین کے مطابق دیکھا گیا تو اس کی آنکھ خراب ہے. اسی طرح یہ اعمال کرنے کے نتائج یہ ہیں کہ جو میں آپ کو کام بتاؤں گی نا اس کے نتیجے میں حدیث میں ہیں کہ اس کے بعد ایسے فتنے آئیں گے کہ جیسے تسبیح ٹوٹ جاتی تو اس کے دانے ایک کے بعد ایک گرتے ہیں نا, اس طرح کبھی آندھیاں, کبھی طوفان, کبھی زلزلے, کبھی اور مصیبتیں ایسی آئیں گی. آسمانی آفتیں بھی آئیں گی, زمین سے بھی آفتیں آئیں گی لوگوں کے اوپر, لیکن لوگوں کو یقین نہیں ہے. اب یہ دیکھیں آپ ان باتوں کے اوپر غور کریے گا اور دیکھیے گا کہ جو آج یہ دنیا میں مصیبتیں آ رہی ہیں, ابھی پچھلے دنوں ایک زلزلہ آیا. اب آپ سوچتے بھی ہوں گے, ہمارے ذہن میں خیال آتا ہے یہ مسلمان ملکوں پہ کیوں آتا ہے, اس لیے کہ اللہ نے کافر کو تو ڈھیل دیکھ رکھی ہے. قرآن پاک میں اللہ تعالیٰ فرماتے ہیں ذر ہوں, ان کو چھوڑ دیں, ان کے حال پہ ان کو چھوڑ دیں. مسلمان کی پکڑ یہاں پہ بھی ہے, یہ کلمہ گو ہے نا, اس نے اللہ کو مانا ہوا ہے. کافر کو تو اللہ تعالیٰ نے کہہ دیا کہ میں اس کو ڈیل دوں گا, دنیا میں مہلت دوں گا, اس کو وہاں جا کے میں پوچھوں گا. مسلمان کو اس لیے پکڑ آتی ہے کہ تو نے تو کلمہ پڑھا ہے اللہ کا اور اس کے رسول کا, پھر اس کے بعد تیرے یہ کرتوت. تو حدیث میں ہے, پہلی چیز کیا ہے, لوگ امانتیں کھا جائیں گے, امانت کا پاس نہیں رہے گا. امانت کیا ہوتی ہے, کسی کے پاس ویسے چیز رکھوائی ہے وہ تو ایک امانت ہے. اللہ تعالیٰ نے بھی امانتیں ہمیں دی ہیں, وہ ان امانتوں کا ہم حق ادا نہیں کرتے. امانت ہر وہ چیز ہوتی ہے جو کچھ دیر کے لیے آپ کے پاس ہوتی ہے, اس کے بعد واپس لے لی جاتی ہے, وہ کسی اور کی ملکیت ہے. ویسے تو امانتیں مال کی صورت میں یا کسی عہدے پہ کوئی فائز ہے وہ بھی اس کی امانت ہے, لیکن اس کے علاوہ یہ جسم امانت ہے اللہ کی, زندگی امانت ہے, اعضاء امانت ہیں, اولاد امانت ہے, یہ سب چیزیں امانت ہی تو ہیں. تو جب امانتیں لوگ کھا جایا کریں گے, اور جب لوگ دین کے نام پہ دنیا کمانے لگیں گے, دین کیوں پڑھتے ہیں, हमें सर्टिफिकेट मिल जाए उसके बाद हम फलानी जगह नौकरी कर लेंगे। दीन क्यों पढ़ते हैं? इसलिए ताकि लोगों के साथ बहसें कर सकें और लोग हमें बड़े अलामा समझेंगे। दीन क्यों पढ़ा जाता है? लोग हमारी तारीफ़ें करें। ये सब दुनिया ही है ना। दीन इसलिए पढ़ा जाता है कि लोग कुछ समझने लगें कि मैं कोई बड़ी चीज़ हूँ, मेरा भी नाम हो जाए, शोहरत हो जाए, मुझे भी कोई ओहदा मिल जाए। दीन इसलिए सीखा जाएगा ताकि दुनिया कमाई जाए। फिर इसके अलावा जो हकूमतें हैं वो निकम्मे लोगों के हाथों में हो जाएंगी, इनकॉम्पिटेंट, जो इस काबिल नहीं है कि वो हुकूमत चलाएं। जो लोगों का सरदार होगा वो सख्त नाफरमान आदमी होगा, वो लोगों का सरदार बन जाएगा। इसके अलावा लोग माँ के नाफरमान होंगे और बीवी के फरमा बरदार होंगे। आप एग्री करते हैं कि ये बातें सच हो रही हैं? बाप को दूर करेगा और दोस्त को करीब करेगा। आज बेटे को ये नहीं पता होता या बेटी को ये नहीं पता होता कि मेरे माँ बाप घर में बीमार है। हाँ, उनको ये ज़रूर पता है कि हमारा फलां दोस्त फलां जगह पे है और ये कर रहा है। जो घर में रह रहे होते हैं उनका, उनके बारे में उनको कोई इल्म नहीं होता इस वक्त इनको किस चीज़ की ज़रूरत है। हाँ, दोस्त की हर हर बात का पता है। तो बाप को दूर करेंगे और दोस्त को करीब करेंगे, एक दूसरे को सलाम भी कर रहे होंगे और दिल कीनों से भरे होंगे। आज हम एक दूसरे को सलाम करते हैं ना, लेकिन हमारे दिल में उनके लिए इतना कीना भरा होता है, और जूँ ही उससे हम पलटते हैं तो फ़ौरन उनकी बुराइयां हम शुरू कर देते हैं। क्यों? वो पहले तो हम उनको हंस हंस के सलाम कर रहे थे। सलाम करेंगे एक दूसरे को लेकिन दिलों में कीना। मस्जिदों में लड़ाइयाँ शुरू हो जाएंगी, आवाज़ें बुलंद होनी शुरू हो जाएंगी। आज मस्जिदों में लोग माइक छीन के और ख़ुद बोलना शुरू कर देते हैं। मस्जिदों में लोग बैठे होते हैं और ऊंची ऊंची आवाज़ों में आवाज़ें बुलंद। मस्जिद अल्लाह का घर है, इसकी ताज़ीम क्या है? यहाँ पे आवाज़ बुलंद ना हो, यानी लड़ाई झगड़े ना हो, बहसें ना हो। आज तू तराक जो है ना वो मस्जिद के अंदर हो रही होती है, जो पहले तसव्वुर भी नहीं किया जा सकता था। आज ओहदों के लिए मस्जिदों में लड़ाइयाँ हो रही हैं ना, इलेक्शन होते हैं तो फिर कैसे लड़ाई होती? क्या होता है? मस्जिद का छोटा सा ओहदा होता है, किसी ने सदर बनना है तो किसी ने कुछ बनना है, तो क्या ये जो सारे ओहदे उसके पीछे लड़ाइयाँ। फिर मर्द रेशम पहनने लगेंगे, आज कोई तमीज़ है ही नहीं है, रेशम क्या है और वो क्या है, कोई तमीज़ नहीं रह गई, सब चीज़ पहनी जाती है। शराब पी जाएगी। सुभान अल्लाह, हमारे मुल्कों में जहाँ पे शराब बैन है वहाँ पे शराब ऐसे पी जाती है कि उसकी कोई वो ही रह ही नहीं गई, कोई तमीज़ नहीं रह गई। शराब बैन है लेकिन कितनी बिकती है, ये उस वक्त पता चला जब खबरों में एक दफ़ा आया कि कुछ लोग जहरीली शराब पी के मर गए, इतने लोग मर गए। तब आपको पता चला, अच्छा इतने लोग शराब पीते हैं, और बहुत रूरल एरियाज में। एक जगह किसी ने मुझे आंखों देखा हाल बताया कि गाँव वगैरह की तरफ, शहरों की नहीं बात करी, गाँव की तरफ एक शादी पे औरतों ने और मर्दों ने सब ने शराब पी, ये उनकी आंखों देखा हाल था। यानी शराब को कोई ऐसी बड़ी चीज़ वो नहीं, बुराई की समझे जाता। गाना आम हो जाएगा और गाने वालियाँ मुअज्ज़ज़ और मोहतरम होंगी। आज यहाँ पे किसी का शो करा लें किसी गाने वाली का, फिर देखेंगे टिकटें कैसे ही, अभी शो वो वाला महीना भी नहीं शुरू हुआ, सोल्ड आउट हो गई सारी टिकटें। कैसे सोल्ड आउट हो जाती हैं? इतने मुअज्ज़ज़ हो गए गाने वाले और गाने वालियाँ, और इतना आम हो गया गाना कि लोग इसमें कोई हर्ज महसूस नहीं करते कि सामने बैठ के गाना सुने। कुरान को सुनाने के लिए लोगों को बार बार फ़ोन करने पड़ते हैं, बुलाना पड़ता है, मुफ्त में भी नहीं आते, कोई टिकट नहीं है इसकी, लेकिन गाने के लिए $100 भी देके कहते हैं कि हम अगली सीट पर बैठेंगे, और नाराज़ होंगे कि अगर किसी ने टिकट नहीं खरीदी मेरे लिए या मुझे बताया नहीं, लेकिन इसके लिए कोई नाराज़गी नहीं है कि आपने हमें नहीं बताया। अच्छा, वहाँ पे दरसे कुरान था, हम क्यों रह गए? आखिरी ज़माने के लोग पहले वाले ज़माने के लोगों को गालियाँ देंगे। आज लोग सहाबा को, कई लोग बुरे बुरी बातें कहते हैं, ताबीन को कहते हैं, मुहद्दिसीन को कहते हैं, इमामों को कहते हैं, एक इमाम के मानने वाले दूसरे इमाम के ऊपर उंगलियाँ उठाते हैं, उसके ऊपर लड़ाई झगड़े करते हैं और उनको गालियाँ देते हैं। آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب یہ ہونے لگے گا نا تو زلزلے بھی آئیں گے, سیلاب بھی آئیں گے. اب یہ ساری کیا ہیں؟ اعمالی تو ہیں. کون کہتا ہے کہ ہاں گانا سنو گے تو زلزلہ آ جائے گا؟ کوئی کہے گا پاگل ہیں یہ تو. لیکن یہ بات کسی اس نے نہیں بتائی جو جو ویدر بتاتا ہے یا وہ بتاتا ہے کہ زلزلے آ رہے ہیں. یہ بات نبی آخر الزمان نے بتائی, جن کی بات جھوٹی نہیں ہو سکتی, جن کی بات میں سچائی ہے یہ انہوں نے بتائی. اور اگر ہمارا ان پہ ایمان ہے اور اس پہ ایمان ہے کہ ان کی بات حق ہے, تو ان کی باتیں یہ ساری حق ہیں. یہ ہمارے اعمال کی وجہ سے دنیا میں بھی ہمارے پر مصیبت آ رہی ہے. تو دنیا میں انسان کی برائیوں کی وجہ سے ایسے ایسے اس کو چیزوں کو بھگتنا پڑتا ہے, اور وہ کبھی سوچتا نہیں ہے کہ یہ میں نے وہ مسجد میں آواز اونچی کی تھی یہ اس کا نتیجہ ہے. کبھی کوئی سیلاب یا کوئی ہریکین آیا تو ہم نے سوچا کہ اس میں میرا بھی کوئی قصور ہے یا میرا بھی کوئی حصہ ہے؟ کبھی بھی نہیں سوچتے کہ ہاں فلاں ایسے کر رہے ہیں نا, دیکھا اسی وجہ سے ایسے ہے, فلاں نے ایسے کر, لیکن میرا اس میں کتنا پارٹ ہے؟ میں بھی تو وہ ہوں کہ جو مسجد میں آواز بلند کرتی ہوں, یا میں بھی تو وہ ہوں جو گانے والیوں کے گانے سنتی ہوں, یا میں بھی تو وہ ہوں جو ماں کی نافرمان ہوں. کوئی بھی نہیں ایسے سوچتا. تو زلزلے بھی آئیں گے, اور وہی ہوائیں جو انسان کے لیے رحمت کا پیغام لے کر آ سکتی ہیں وہی اس کے لیے طوفان بن جاتی ہیں, اور وہی پانی جو فصلوں کو اگاتا ہے وہی فلڈ لے کر آتا ہے پھر. تو یہ ہے برے اعمال کے نتائج. اسی طرح اچھے اعمال کے بھی نتائج نکلتے ہیں. جب انسان نیک کام کرتا ہے نا تو آخرت میں تو اللہ تعالیٰ نے اس کو انعام دینا ہی ہے, دنیا میں بھی اللہ تعالیٰ نوازتا ہے, دنیا میں بھی دیتا ہے. جیسے ایک آدمی آپ صلی اللہ علیہ وسلم کے پاس آیا اور اس نے پوچھا کہ میں بہت زیادہ چاہتا ہوں کہ مجھے عزت ملے. اچھا, اب ہمارے پاس کوئی آئے تو پوچھے تو ہم کیا کہیں گے؟ کہیں کانٹیکٹس بناؤ, پڑھائی کرو بیٹا, پڑھو گے تو عزت ملے گی. یہی کہیں گے نا, جو پڑھتا ہے اس کو عزت ملتی ہے کیونکہ وہ بڑے عہدے پہ آ جاتا ہے. جب بڑے بڑے عہدے ملتے ہیں تو ان کو سلامیں ہوتی ہیں. تو بیٹا کوئی بڑے عہدے پہ جاؤ. آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ اللہ کے سوا کسی کو اپنی ضرورت نہ بتاؤ, تم عزت پالو گے. کسی کو اپنی ضرورت نہ بتاؤ. آپ کو کوئی ضرورت ہے نا, اپنی ضرورت اللہ کے سامنے رکھو. حضرت عمر کے پوتے تھے سالم, وہ بیت اللہ کا طواف کر رہے تھے. تو اس وقت کا جو خلیفہ تھا نا, اس نے وہ بھی طواف کر رہا تھا. تو ظاہر ہے جو صحابہ کی اولاد تھی ان کے ساتھ ساروں کو ایک عزت کا ایک سب کو تعلق تھا. تو اس نے پوچھا, ہشام وہ خلیفہ تھا, اس نے پوچھا کہ یہ بتاؤ کہ آپ کو کوئی ضرورت ہے, کوئی چیز چاہیے تو مجھے بتاؤ, ظاہر ہے اتنا بڑا عہدے پہ آدمی ہے. تو سالم کہنے لگے, اللہ کے گھر میں ہوں, اس کے گھر کا طواف کروں اور ضرورت تجھے بتاؤں؟ ہاں, کیسی نادانی کی بات کرتے ہو, اس کو چھوڑ کے تجھے کیوں بتاؤں؟ تو وہ چپ ہو گیا. جب طواف ختم کر لیا تو اس نے پھر پوچھا کہ اچھا چلو اب تو بتاؤ, کوئی ضرورت ہے تو بتاؤ میں پوری کروں. کہنے لگے, کون سی ضرورت بتاؤں, دنیا کی یا آخرت کی؟ کہنے لگا, آخرت کی تو میں نہیں پوری کر سکتا, دنیا کی بتا دو. فرمانے لگے, دنیا کی ضرورت تو میں نے کوئی اللہ سے نہیں مانگی کوئی دنیا, تو تجھ سے کیا دنیا مانگو. یعنی وہ دنیا تو مانگتے ہی نہیں تھے, تو وہ تو مانگتے ہی آخرت تھے, وہ بھی اللہ سے ہی مانگنی. تو اپنی ہر ضرورت اللہ کے سامنے رکھو, ایسا کرو گے تو اللہ تعالیٰ تمہیں عزت دے گا. یہ کون سی کتاب میں لکھا ہوا؟ کوئی بک آپ اٹھا لیں کسی شیلف پہ سے, بک سٹور میں جائیں, وہاں پہ بھی بڑے نسخے ہوں گے کہ آپ کیسے ریسپیکٹ پا سکتے ہیں, بڑی بڑی آپ کو چیزیں بتائیں گے. کہیں یہ نہیں لکھا ہوگا کہ اللہ کے علاوہ اپنی ضرورت کسی کو نہ بتانا. تو یہ اس جو یہ آپ نے کام کیا تو آپ کو دنیا میں عزت مل گئی, آخرت کی ابھی نہیں بات ہو رہی. اس کام کی دیکھیں, اس ایک بات کی وجہ سے آپ کو دنیا میں عزت ملنا شروع ہو گئی. یہ کام نیکی کا کام تھا نا, تو اللہ نے اس کا ثمر دنیا میں بھی دیا. پھر اس نے پوچھا, میں ذلتوں سے بچنا چاہتا ہوں, میں چاہتا ہوں میں ذلت رسوائی سے بچ جاؤں. تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ آج کوئی وہ تو کیا کہے, اچھے کپڑے پہن کے جانا, یہ کپڑے پہنو گی تو کیا ذلیل ہوگی, لوگ تمہاری عزت نہیں کریں گے. कपड़ों को देख के इज्जत होती है। अच्छा ऐसे घर में रहोगी तो जिल्लत है, सादगी से शादी करोगे तो जिल्लत है, लोग बातें बनाएंगे। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, जिना से बचो, जिल्लतों से बच जाओगे। जिना आँख का भी है, जिना कान का भी है, जिना हाथ पैर भी करते हैं, जिना से बचो तो तुम जिल्लत से बच जाओगे। फिर उसने, अच्छा एक और बात है, अल्लाह ताला ने तो कुरान पाक में जिना तो क्या ला तकरब जिना फरमाया, जिना तो करना दूर की बात है, जिना के करीब भी ना जाओ ये फरमाया ना। ये जिना की तरफ जो रास्ते जाते हैं उन रास्तों पे भी ना जाना, और वो रास्ते कौन कौन से हैं, जब बेपर्दगी हो जाए तो ये जिना की तरफ ले जाती है, जब मिक्स्ड गैदरिंग होना शुरू हो जाए तो ये जिना की तरफ ले जाती है। इन चीज़ों से जिना आता है, ये रास्ते हैं उसके। जब औरतें बंद समर के बाहर निकलें और पर्दे में ना हो तो ये भी चीज़ें जिना की तरफ लेके जाती हैं। मौसीकी, जब ऐसी मौसीकी की मजलिसें हों जहाँ पे मर्द औरतें इकट्ठे बैठे हैं तो ये जिना की तरफ लेके जाती हैं। तो अल्लाह ताला ने तो जिना के रास्तों से भी मना फरमाया। फिर उसने पूछा, मैं चाहता हूँ मेरा रिस्क कुशादा हो जाए, रिस्क बढ़ जाए मेरा, आप क्या कहेंगे? फलां जगह इन्वेस्टमेंट कर लो, फलां स्टॉक्स ख़रीद लो, ये वाला बिज़नेस आजकल बड़ा ऊपर जा रहा है, इसमें इन्वेस्ट करोगे ना तो काफ़ी पैसा आएगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, बावजू रहा कर, तेरा रिस्क कुशादा हो जाएगा। कौन ये नुस्खा बताएगा? कोई भी नहीं बताएगा, हमें तो पता ही नहीं होगा कि ये इस चीज़ की ये इनाम है। मैं बावजू कभी इस वजह से रहती हूँ कि अल्लाह मेरा रिस्क कुशादा कर देना। देखो इन नेक अमाल के कितने असरात हैं, कहाँ तक जाते हैं। उसने कहा मैं चाहता हूँ मेरी दुआएं कबूल हो। आज कोई होगा तो कहेगा फलां दरगाह पे चली जा, वहाँ धागा बांधेगी तो दुआ कबूल हो जाएगी, फलां मज़ार पे जाके चादर चढ़ाएगी तो उनके बस ऐसी करामत है ना कि वहाँ से कोई खाली हाथ नहीं जाता। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हराम खाना छोड़ दे, तेरी दुआएं कबूल होना शुरू हो जाएंगी। हराम छोड़ दोगे दुआ कबूल होगी। आप देखें ना, एक गुनाह को छोड़ा, अल्लाह ने उसका बदला दुनिया में ही दिया, आखरत में तो है इंशाल्लाह, दुनिया में इसका समर आप देखेंगे, आपकी दुआएं कबूल होने शुरू हो जाएंगी। उसने कहा मैं चाहता हूँ मैं ख़ास आदमी बन जाऊँ, मैं VIP बन जाऊँ। आज VIP बनने के क्या तरीके हैं, इलेक्शन में खड़े हो जाओ हैं तो जीत जाओगे तो VIP बन जाओगे, ऐसा ही है ना भाई, कुछ जो ओहदा है तो वही VIP समझा जाता है। तो वो कहते हैं कि मैं VIP बनना चाहता हूँ, ख़ास आदमी बनना चाहता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया अल्लाह का जिक्र कसरत से किया कर, ख़ास आदमी बन जाएगा। कभी आपने सोचा कि अल्लाह का जिक्र मुझे उसका ख़ास बना देगा, मुझे VIP बना देगा, अल्लाह दुनिया में बनाएगा ख़ास, करके देखें। फिर उसने कहा मैं गनी बनना चाहता हूँ, गना जैसे हम कहें मैं अमीर बनना चाहता हूँ, बेनियाज होना चाहता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कनात इख्तियार करो। कनात क्या है? कनात ये नहीं कि इंसान गरीब हो जाए, कनात ये है कि चाहे मेरे पास ज़्यादा है या कम है लेकिन उसकी वजह से मेरी आखरत ख़राब ना हो, ये कनात है कि मैं उस पर कंटेंटेड हूँ, जितना मुझे मिला है अल्हम्दुलिल्लाह, जिसको ज़्यादा मिला है अल्हम्दुलिल्लाह, जिसको कम मिला है वो उसमें ही खुश है। तो ये कुछ आदमी ने देखा जो सवालात किए उसके जवाब आप सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह अता फरमाए, और हमारे जवाबात कितने मुख्तलिफ होते हैं। तो इससे पता चलता है कि नेकियां करने से अल्लाह ताला दुनिया में समर देता है, दुनिया में नताइज निकलते हैं। और देखें जिक्र की जहाँ पे बात आई, जिक्र कसरत से करने वाला VIP बनेगा। जब आप सल्लल्लाहु अलैहि वसल्लम मेराज पे भी गए थे तो इब्राहीम अलैहिस्सलाम ने फरमाया था अपनी उम्मत को मेरा सलाम कहिएगा, और किसी पैगंबर ने सलाम नहीं कहा था, इब्राहीम अलैहिस्सलाम ने फरमाया था अपनी उम्मत को मेरा सलाम कहिएगा और उनसे कहिएगा कि जन्नत की जो ज़मीन है ना वो बंजर है, यानी बंजर से मतलब ये कि वहाँ पर अभी कुछ नहीं है, साफ मैदान है। तुम्हारी सुभान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाह अकबर, ला इलाहा इल्लल्लाह, ये वो दरख्त हैं जो वहाँ की ज़मीन में लगते चले जाएंगे जैसे जैसे तुम ये बोलोगे यहाँ से। तो वहां पे तो लगेंगे, कितना आसान है ना ये बोलना, और यहाँ पे तुम वीआईपी बन जाओगे। शायद आपको कोई वीआईपी लाउंज में ना जगा दे, लेकिन अल्लाह के हाँ वीआईपी लिखे जाएंगे। तो अल्लाह ताला दीन की वजह से दुनिया भी बनाता है इंसान की, ये यकीन रखिए। हम ये सोचते हैं कि शायद दीन आएगा तो दुनिया चली जाएगी, पता नहीं कपड़े फटे पुराने हो जाएंगे, कारोबार हमारे मांद पड़ जाएंगे और हम बिल्कुल फकीरी की हालत में आ जाएंगे। ऐसा नहीं है। शुरू में हाँ ऐसा था जब इस्लाम आया, लेकिन उसके बाद अल्लाह ताला ने देखें कैसी फतूहात दी सहाबा कराम को। एक बद्दू आप सल्लल्लाहु अलैहि वसल्लम के पास आया, कहने लगा मुझे आपकी बातें, तीन बातें समझ नहीं आती, बड़ी अजीब है। एक बात ये कि आप कहते हैं कि सारा अरब तेरा कलमा पढ़ लेगा, तो कैसे हो सकता है सारा अरब आपका कलमा पढ़ ले, यानी ये इस्लाम ले आए, कैसे हो सकता है। दूसरी आप ये कहते हैं कि रोम और फारस सारे आपके अंडर आ जाएंगे, फतह हो जाएंगे, ये तो उस वक्त कोई सोच ही नहीं सकता था। समझ लें उस वक्त की जो सुपर पावर्स थी, कहाँ आप चार दिन हुए, चार लोग आपके साथ हैं और आप कह रहे हैं वो इतनी बड़ी बड़ी सल्तनतों को आप फतह कर लेंगे, कैसे हो सकता। और तीसरी बात यह आप कहते हैं कि मर के मट्टी हो जाएंगे फिर उसके बाद दोबारा खड़े किए जाएंगे, ये तो बिल्कुल अनबिलीवेबल बात लगती है, तो समझ से बाहर लगती, कैसे हो सकता। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह तेरी उम्र लंबी करेगा और तू देखेगा सारा अरब मेरा कलमा पढ़ता है, और तू देखेगा कि रोम और फारस फतह होते, और क़यामत के दिन मैं तेरा हाथ पकड़ के तुझे बताऊँगा कि ये देख हम मर के जो मट्टी हो गए थे दोबारा खड़े हुए कि नहीं। उसने कहा अच्छा, उसको उसके लंबी उम्र मिली, उसने देखा मक्का फतह हुआ है। जब मक्का फतह हुआ तो लोग जौक दर जौक इस्लाम लाने लगे। जब लोग इस्लाम में दाखिल होने लगे, कोई आपको पता है ना कि कोई मुशरिक रहा ही नहीं था हरम में, सब मुसलमान हो गए। तो उसने कहा पहली बात तो सच्ची हो गई। उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो गया, हज़रत उमर की जब खिलाफत आई तो रोम और फारस फतह हो गए। उसने कहा वाकई दूसरी बात भी सच्ची हो गई, अब जो दो बातें सच्ची हो गई तो तीसरी तो सच हो ही जाएगी। वो इस्लाम ले आया, हिजरत की, मदीना आ गया। हज़रत उमर उसकी ज़ियारत करने जाया करते थे, और जब वो आता था तो बहुत उसका इकराम करते थे। लोग पूछते कि क्यों आप करते हैं, फरमाते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके बारे में फरमाया था कि क़यामत का दिन होगा और मैं तेरा हाथ पकड़ूंगा और तुझे कहूँगा कि देख ये तीसरी बात भी सच हो गई। जिसका हाथ आप सल्लल्लाहु अलैहि वसल्लम ने पकड़ लिया तो उस हाथ नहीं छोड़ेंगे जब तक जन्नत में ना ले जाएं साथ। तो ये तो जन्नती आदमी है। तो सुबहानअल्लाह, इतनी इतनी फतूहात हुई, इतना माल मिला मुसलमानों को, सारे गरीब, ऐसा नहीं था कि बाद तक गरीब रहे। आप देख लें कि ऐसे ऐसे सहाबा थे कि जब वो फौत हुए तो उसके बाद उनके माल में सोने की ईंटें भी निकलें, और कई कई जानवर थे, और इतना कुछ था कि यानी जो विरासत है वो तो है, उसके अलावा वो बहुत कुछ था, बहुत अपनी माल औलाद को मालदार छोड़ के गए थे वो। तो ये किस तरह हुआ था, आराम तो वो कमाते नहीं थे, अल्लाह ने हलाल से ही बहुत कुछ दिया था। और जब फतूहात हुई थी तो रोम और फारस और इधर के जो कालीन और जो वहाँ के ख़जाने वो मुसलमानों के कदमों में थे। तो दीन आता है तो ऐसा नहीं आ जाता कि गुर्बत हो जाती है, दीन आपसे कुछ छीनता नहीं है। अल्लाह ने जो देना है ना रिस्क आपको, जो आपके नसीब में लिखा है, वो तो आपको मिल के रहना है, आप दीन की तरफ आएँ या ना आएँ। इस गलत फहमी को दिल से निकाल दें कि दीन आएगा तो मैं पता नहीं क्या हो जाऊँगी, मैं डाउन हो जाऊँगी, मैं रुसवा हो जाऊँगी, मुझे कोई दोस्त नहीं बनाएगा। अल्लाह के नबी तो फरमा रहे हैं आप अल्लाह का जिक्र करेंगे तो आप VIP हो जाएंगे, और आप कहते हैं कि दीन आएगा तो मैं मामूली हो जाऊंगी, कम हो जाऊंगी, मेरी इज्जत कम हो जाएगी। दीन तो बुलंदी देता है, दीन तो आपको ऊंचा उठाता है। और देखें कुरान भी हमें बताता है कि जब लोग दीन की तरफ आए तो उनको क्या फ़ायदा मिला, और जब लोग दीन के खिलाफ हुए या नेक आमाल उन्होंने छोड़ दिए, गुनाह किए, तो उनको दुनिया में उसका क्या नुकसान हुआ। एक मिसाल सूरह कलम में आती है, बाग वालों का किस्सा शायद आप लोगों ने सुना हो, कि कुछ भाई थे, उनका बाप जो था बड़ा सदका खैरात किया करता था, जब बाप मर गया तो तो उनका एक बाग था, बाप बाग छोड़ के गया था। तो उन्होंने कहा कि हमारा बाप तो लोगों में बड़ा कुछ बांटा करता था, बड़ा सदका खैरात किया करता था, अब हमसे तो ये काम नहीं होता। हम तो ऐसा करेंगे कि ऐसे वक्त में जाके वहाँ पे बाग की फल काटो जिस वक्त कोई गरीब फकीर जमा ना हो, क्योंकि उस वक्त जो कटाई का दिन होता था जब फल उतारने होते थे उस दिन सारे गरीब फुकरा मस्कीन जमा हो जाते थे कि हमें भी कुछ। तो हमारे मुल्कों में भी ऐसे होता है ना, कहीं देग पक रही हो, कहीं कुर्बानी हो रही, सारे गरीब फकीर जमा हो जाते हैं कि अब यहाँ से कुछ मिलेगा, तो वो जमा हो जाते थे। तो उन्होंने कहा ऐसा करते हैं सुबह सवेरे जाएंगे ताकि कोई फकीर ही ना हो वहाँ पे, रात को ये प्रोग्राम बना के सोए और सुबह को एक दूसरे को कहने लगे जल्दी जल्दी उठो, चलो जल्दी जल्दी चलें और जाके कटाई करें, ये ना हो फकीर आ जाए। जब वहाँ पे पहुँचे तो उनका बाग जो था वो ऐसे हुआ हुआ था, उन्होंने अपना बाग पहचाना नहीं, खाक हो गया था, बिल्कुल ख़त्म हो चुका था। और फिर कहने लगे ये हमारा बाग है या हम रास्ता भूल आए हैं, कहीं और आ गए। यानी ऐसी बाग की हालत हो चुकी थी कि जो कल था उससे बिल्कुल ऑपोजिट। किस वजह से ये हुआ? वो जो बदनीयती थी, वो जो अंदर उनके फतूर आया ना कि हमने इन मिस्कीनों को नहीं देना, अभी नियत ये की थी, तो अल्लाह ताला ने देखो रिस्क ही उठा लिया, रिस्क उठा लिया अल्लाह ताला ने, उनका बाग जल गया, उनकी मेहनत ख़त्म हो गई। इसके बरक्स हदीस में आता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक आदमी कहीं जा रहा था तो उसने रास्ते में एक आवाज़ सुनी, एक बादल से आवाज़ आ रही थी कि फलां की बाग पे जाके बरसो। तो उसने फॉलो किया उस बादल को, देखा वो बादल चलता चला जा रहा है, चलता चला जा रहा है और एक बाग पे आके वो बारिश बरसा रहा है। उसको बड़ी हैरत हुई, उसने जाके बाग वाले जो मालिक था उस बाग का उससे पूछा कि तुम ऐसा क्या करते हो कि कोई ख़ास तुम्हारा काम हो, कोई ऐसा कोई काम तुम करते हो? उसने कहा नहीं कुछ ऐसा ख़ास काम नहीं, मैं तो कुछ नहीं करता, कुछ नहीं उसने बताया। कहा नहीं कुछ ना कुछ तुम ज़रूर करते हो, क्योंकि मैंने एक आवाज़ सुनी थी कि इस बादल को हुक्म हुआ कि इस जगह पे जाके बरसो। वो ऑल द वे बादल आया उसके बाग पे बरसने के लिए। तो वो क्या करता था? उसने कहा कि मैं बस ये करता हूँ कि जो मेरे बाग की कमाई होती है उसके तीन हिस्से करता हूँ, एक अपने घर वालों के लिए, एक अगले जो बाग के अंदर ही जो इन्वेस्ट करना है उसके लिए, और एक हिस्सा जो है मैं अल्लाह के रास्ते में देता हूँ। अल्लाह ताला को उसका ये काम इतना पसंद था कि बादल को हुक्म हुआ कि जाओ इसके बाग पे जाके बरसो। क्या कर रहा था वो? एक नेक अमल किया जिसका अल्लाह ने उसको दुनिया में समर दिया, दुनिया में उसको फल मिल गया उसका। तो अल्लाह ताला दुनिया में नवाजते हैं, जैसे गुनाहों की वजह से दुनिया में आफतें आती हैं, रंग तकलीफ मुसीबत आती है, और उसका सबूत है कुरान में। अल्लाह ताला ने फरमाया वमा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अईदीकुम, जो भी तुम्हारे ऊपर दुनिया में मुसीबत आती है तुम्हारे अपने हाथों की कमाई है। वयाफ़ू अन कथीरिन, और अल्लाह ताला बहुत सारे गुनाहों को तो वैसे ही माफ़ कर देता है। सारे गुनाहों के ऊपर हमें मुसीबत आने लगे तो हम तो एक सांस भी ना ले सके, हम तो हर वक्त तकलीफ़ में रहे, लेकिन बहुत सारे गुनाह अल्लाह ताला माफ़ फरमा देते। ये बाज़ गुनाह हैं जिनकी अल्लाह ताला उनकी वजह से कोई बीमारी भेजते हैं, कोई तकलीफ़ भेजते हैं, कोई मुसीबत भेजते हैं, जो हम देखते हैं अपनी रोज़मर्रा ज़िंदगी में। लेकिन हमारी जहालत क्या होती है कि हम जो है ना उन मुसीबतों को किस चीज़ के साथ रिलेट करते हैं, अच्छा पैसे नहीं थे ना इस वजह से ये हुआ, ये चीज़ की कमी थी, हम मादी असबाब में ढूंढते हैं ना। हालांकि आपने डायग्नोज ही सही नहीं किया तो इलाज क्या होगा? डायग्नोज उसका ये था कि फलां गुनाह को छोड़ दो तो ये बीमारी जाती रहेगी, फलां गुनाह को छोड़ोगे तो फिर तुम्हारे रिस्क में कुशादगी आएगी, फलां नेकी का काम करोगे तो तब तुम्हें ये चीज़ मिलेगी। लेकिन हम उस तरफ नहीं सोचते। जैसे हदीस से बहुत सारी चीज़ें पता चलती हैं, जैसे एक हदीस से पता चलता है कि जो बाहम लड़ाई झगड़े हैं ना उसकी वजह से अल्लाह की रहमत से लोग बिल्कुल उनसे महरूम हो जाते हैं, बाहम लड़ाई झगड़ों से, घर घर में लड़ाई झगड़े, हम कहते हैं अल्लाह की रहमत क्यों नहीं होती, दुआएँ मांगते हैं अल्लाह तेरी रहमत हो जाए, हमारे घर में रहमत हो, क्यों नहीं हो रही? ये झगड़ों की वजह से। अब वो झगड़ा करने वाले ने कभी ना सोचा होगा कि अल्लाह की रहमत उठी क्यों है, क्योंकि ये झगड़ा हो रहा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया झूठ बोलने की वजह से बरकत उठ जाती, बरकत ख़त्म हो जाती। आप देखते हैं पैसा आ रहा है पता भी नहीं चला, कहाँ उड़ गया, ख़त्म हो गया, कोई काम किया भी नहीं और किधर चला गया। कभी ऐसा होता है ना, इंसान कहता है इतने पैसे आए थे पता भी नहीं चला, वो झूठ की वजह से बरकत खत्म। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ज़कात ना देने की वजह से अल्लाह ताला कहत साली और फ़क्र फाका इसका अजाब भेजते, ज़कात ना देने की वजह से। लोग बहुत सारे लोग ज़कात नहीं देते तो फ़क्र फाका आते हैं, गुर्बत आप देख रहे हैं, लोग फुटपाथों पे सो रहे हैं, दो वक्त का खाना नहीं है, उसकी वजह क्या है? ज़कात नहीं दी जा रही। कभी सोच सकते हैं कि ज़कात ना देने का भी ये अंजाम हो सकता? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सूद की वजह से माल में बरकत ख़त्म हो जाती है। अब सूद आ रहा है, हम सोचते हैं सूद की वजह से तो बढ़ना चाहिए ना, बैंक मुझे इतना, मेरे अकाउंट में इतना इतना इंटरेस्ट भी आ रहा है तो उसकी वजह से तो माल बढ़ता हुआ नज़र आना चाहिए। लेकिन क्या बात होती है कि वो बढ़ता हुआ माल जो पहले 1000 था अब 1500 बन गया, लेकिन बरकत उसमें रही नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बेहयाई और फहाशी फैलाने वालों पर अल्लाह ताला नामालूम मोहलिक बीमारियाँ उतार देता है, इस तरह का अजाब नाजिल करता है कि वो बीमारियाँ फैलना शुरू हो जाती लोगों में बेहयाई की वजह से। कौन इसको बेहयाई से रिलेट करता है? हम तो कहते हैं ये तो रोशन ख्याली है, ये तो आज का आज की ज़रूरत है, ऐसा पहनना, ऐसा ऐसे चाल चलन और ऐसी बातें, ये तो अच्छी बात है। अल्लाह ताला फरमा रहे हैं, अल्लाह के नबी फरमा रहे हैं कि इसकी वजह से बीमारियाँ आएंगी। फिर इब्ने माजा में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया गुनाहों की वजह से इंसान अपने रिस्क से महरूम हो जाता है। आपको नहीं पता चला आपकी जॉब चली गई, आपका बिजनेस ख़त्म हो गया, आप कहते हैं क्या वजह हुई? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया गुनाहों की वजह से, कोई गुनाह ऐसा हो जाता है जिसकी वजह से रिस्क से महरूम हो गए। कभी इस तरफ भी तो हम देखा करें ना, और फिर हम फ़ौरन याद करते हैं हाँ फलां वक्त में इस तरह कर लेना चाहिए था ना, इस जगह मैं इन्वेस्ट कर देती तो आज ये ना होता, हाँ मैं फलां की बात सुन लेती बड़ी गलती हुई, उसकी बात सुनती ना तो आज ये ना होता, और मुझे फलां जगह से ऑफ़र आ रही थी मैं वो कबूल कर लेती तो ये ना होता। नहीं, वो उन चीज़ों की वजह से नहीं है, वो किसी गुनाह की वजह से है कि आप रिस्क से महरूम हो गए। नाप तोल में कमी करने वालों की वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जालिम हुकमरान मुसल्लत हो जाते हैं और अल्लाह ताला ज़मीन और आसमान के कई अजाब इस वजह से भेजता है कि नाप तोल में कमी बेशी की जा रही है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब किसी कौम में फिस्को फजूर यानी अल्लाह की नाफरमानी होने लगती है ना खुल्लम खुल्ला, तो उसमें तूफ़ान आते हैं और ताउन की जो बीमारी है वो फैलती है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐसी और बीमारियां आती हैं कि जो उनके आबाओ अजदाद में नहीं थी, आज एड्स है, कैंसर है और ऐसी चीज़ें हैं जो आपने कभी सुनी नहीं होंगी कि आपके बाप दादा वगैरह के ज़मानों के अंदर कहते हैं कभी सुना ही नहीं हमने कि ये भी कोई बीमारियां। क्या वजह है इसकी? खुल्लम खुल्ला अल्लाह की नाफरमानी होने लगे तो बीमारियाँ आती हैं। हम कहते हैं कि नहीं आजकल ग़िज़ाएँ ऐसी हो गई और असल में मसला ये रेडिएशन ऐसी है और ये माइक्रोवेव है और फलाना है फलाना, वो इसको इसके साथ क्यों नहीं रिलेट करते? जो आप सल्लल्लाहु अलैहि वसल्लम ने बताया वो हमारे जहन में नहीं है? हाँ डॉक्टर बताएगा तो हमें माइक्रोवेव भी बुरा लगने लगता है, फिर हमें और चीज़ें भी बुरी लगती हैं। हम कहते हैं इन इन चीज़ों की वजह से पोल्यूशन हो गई ना, उसकी वजह से। ये भी तो देखो कि हमारे गुनाहों की वजह से ये हो रहा है। तो ये अफराद हों या अकवाम हों, सिर्फ ये नहीं है कि कौमों के ऊपर, इंडिविजुअल्स के ऊपर भी जो मसले आते हैं और पूरी पूरी कौमों के ऊपर भी जो मसले आते हैं वो इन्हीं चीज़ों की वजह से। और हम दूसरी चीज़ों में ढूंढते हैं, कहते हैं एटम बम बना लेंगे ना तो हमारा मुल्क बहुत ऊपर चला जाएगा और उसको बड़ी इज्जत मिलेगी। एटम बम भी बना लिया इज्जत फिर भी ना मिली। तो इंसान वाकई इन चीज़ों के असबाब जो दुनिया में देखता है और दुनिया में ढूंढता है, तो होना ये चाहिए कि हम इनके असबाब कुरान और हदीस की रोशनी में ढूंढें। इन्हीं की रोशनी में ढूंढेंगे तो आपको वाकई डायग्नोज कर सकेंगे कि कहाँ पे मसला आ रहा है और मैं इस मसले को हल करूं। और ये मुसीबतें जिस वजह से आती हैं उनका इल्म भी हमें, जब हमें कुरान और हदीस का इल्म होगा तो हमें पता चलेगा कि हाँ इन मुसीबतों से बचने का ये तरीका। देखिए कुरान जो है ना इंसान के अंदर खौफ खुदा पैदा करता है और खौफ खुदा से फिर इंसान गुनाहों से बचता है। ये सारे गुनाह ही हैं ना, बुराइयां हैं जिनकी वजह से आज हम मुसीबतों में हैं। जिस बंदे को पूछ लो ना वो कहता है कि मेरा ये मसला है, मैं बड़ा दुखी हूँ, मैं बड़ा परेशान हूँ, मेरे ये प्रॉब्लम है। फिर आप अपने प्रॉब्लम लेके कभी डॉक्टर के पास जाते हैं, कभी किसी साइकेट्रिस्ट के पास बैठे होते हैं, कभी किसी से टाइम लिया होता है आपने, किसी स्पेशलिस्ट से तो कभी किसी से, वो कोई स्पेशलिस्ट आपका मसला नहीं हल कर सकता। جب تک کہ آپ یہ قرآن اور حدیث کی روشنی میں ان مسئلوں کو نہ حل کریں. آپ کہتے ہیں میرا دل بے چین رہتا ہے، پریشان رہتا ہے، گھر کا سکون نہیں ہے. وہ سارے مسئلوں کا حل یہاں ہے. آپ کہتے ہیں پتہ نہیں کیا بات ہوتی ہے، رزق میں برکت نہیں ہے، اس مسئلے کا حل یہاں ہے. آپ کہتے ہیں اولاد نافرمان ہو گئی ہے، اس مسئلے کا حل یہاں ہے. سارے مسئلوں کا حل تو ادھر ہے. گناہ چھوڑو گے تو اس کے نتیجے میں اللہ تعالیٰ تمہارا یہ کام سنوار دے گا، یہ برا عمل چھوڑو گے تو یہ دوسرا کام سنور جائے گا. تو قرآن وہ خوف خدا دیتا ہے انسان کو کہ انسان پھر گناہ چھوڑنا شروع کر دیتا ہے. وہ خوف دل میں قرآن پیدا کرتا ہے. قرآن ایسے ہی ہے جیسے کوئی پولیس مین ہے جو آپ کے اندر بیٹھ جاتا ہے اور وہ آپ کو بتاتا ہے نہیں یہ نہیں کرنا. اور اسی کی وجہ سے آپ صلی اللہ علیہ وسلم کے عہد میں، عہد نبی میں آپ دیکھیں، یہ قرآن کی تعلیم کا ہی اثر تھا نا کہ لوگ کیسے گناہوں کو چھوڑنے شروع ہو گئے. ایک مجلس ہے جس میں حضرت انس بچے ہیں، شراب سرو کر رہے ہیں سب کو، شراب ابھی حرام نہیں ہوئی، شراب سرو کر رہے ہیں. اسی وقت شراب کی حرمت پہ آیات نازل ہو گئیں اور آپ صلی اللہ علیہ وسلم نے ایک منادی کو بھیجا. پہلے تو وہ لاؤڈ سپیکر نہیں تھے نا، وہ اعلان کرنے کے لیے نکلا اور اس نے اعلان کیا. جب یہ بات ان کے کان میں پڑی کہ شراب حرام ہو گئی ہے، جس کے ہاتھ میں تھی اس نے وہیں پھینک دی، جس کے منہ میں تھی اس نے یہ نہیں کہا چلو یہ والا گھونٹ تو پی لوں اس کے بعد تو ہمیشہ کے لیے حرام ہی ہو جائیں. جو بیٹھے ہوئے تھے انہوں نے یہ نہیں کہا آج کی مجلس تو ختم ہو جائے نا، اگلی دفعہ نہیں کریں گے. وہیں کی وہیں چھوڑ دی، حتیٰ کہ مدینہ کی گلیوں کے اندر شراب ایسے بہہ رہی تھی کہ کہا جاتا ہے کہ جہاں پہ گڑے تھے نا وہ فل ہو گئے تھے شراب سے. جب پردے کی آیات اتری تب کیا ہوا تھا، ایک صحابی چھت پہ گئے تو انہوں نے دیکھا کہ آج کی رات کیا بات ہے کہ لوگوں کے گھروں میں یعنی روشنی ہوئی بھی ہے اتنی رات کو، وہاں پہ تو چراغ نہیں، چراغوں کی روشنی ہوتی تھی، لائٹیں تو تھی نہیں کوئی. تو پتہ چلا کہ پردے کی آیات نازل ہو گئی ہیں، تو عورتیں اپنے گھروں میں چادریں اپنی سی رہی ہیں تاکہ صبح فجر پہ جائیں گی تو وہ لے کے جائیں گی. ابھی آیتیں اتری ہیں. اچھا اب سب کو نہیں پتہ چل سکتا تھا، ابھی ساروں کو وہی والی بات ہے، کوئی لاؤڈ اسپیکر تھے نہیں، اعلان کر دیا جائے پردہ آ گیا، کسی کو نہیں پتہ چلا. وہ آ گئیں فجر کی نماز میں ایسے ہی. جب انہوں نے باقیوں کو دیکھا، ایک صحابیاں، انہوں نے باقیوں کو دیکھا کہ تم لوگ اتنی چادروں میں کیوں لپٹی ہوئی. انہوں نے کہا تمہیں نہیں پتہ رات کو پردے کی آیات اتری ہیں. انہوں نے کہا اچھا، اپنے بچے کو بھیجا گھر پہ کہ جاؤ چادر لے کر آؤ. بچے کو گھر میں بھیجا کہ یہ نہیں کیا کہ ایسے ہی چلی جاؤں گا، چادر لے کر آیا، چادر میں لپٹی اور گھر گئی. ان کے شوہر نے پوچھا اتنی تکلیف کرنے کی کیا ضرورت ہے، تم ایسے آ جاتی تمہیں کون سا پتا تھا، اس کے بعد پھر چادر لے لیتی. تو کہنے لگیں اللہ کے حکم کے معلوم ہونے کے بعد مجھے یہ گوارا نہیں تھا کہ میں اس کی نافرمانی میں ایک قدم بھی اٹھاؤں، ایک قدم بھی اٹھاؤں. کہ جب مجھے پتہ چل گیا ہے اس کے بعد میں ایک قدم بھی اٹھاؤں. یہ چیز کس نے پیدا کی تھی ان کے اندر؟ اس کلام کی وجہ سے نا، جو اللہ کی طرف سے آیا تھا، اس نے ان میں اتنا خوف خدا پیدا کر دیا تھا کہ ایک قدم بھی اٹھانا ان کو گوارا نہیں تھا. ان خواتین کو، اکرمہ بن ابو جہل تھے نا، فتح مکہ جب ہوئے تو کیونکہ وہ مسلمان نہیں ہوئے تھے، فرار ہو گئے. ان کی بیوی ام حکیم وہ مسلمان ہو گئی تھی. انہوں نے آپ صلی اللہ علیہ وسلم سے درخواست کی کہ میرے شوہر کو جو ہے نا امان دے دی جائے کہ وہ آ جائیں. آپ صلی اللہ علیہ وسلم نے امان دے دی. وہ گئیں اکرمہ کے پاس اور کہا کہ چلیں آپ صلی اللہ علیہ وسلم کے پاس، آپ کو امان مل گئی ہے. جب وہ دونوں راستے میں تھے تو انہوں نے اپنی بیوی سے خلوت کرنا چاہی تو پیچھے ہٹ گئیں. کہنے لگی نہیں، تم کافر ہو میں مسلمان، یہ اجازت نہیں ہے. حالانکہ کون دیکھ رہا تھا، اکیلے میں کون دیکھ رہا تھا، کس کو پتا کیا ہو رہا ہے. پھر جب خوف خدا آتا ہے نا، تو چاہے انسان اندھیرے میں ہو، چاہے اجالے میں ہو، چاہے دن ہو چاہے رات ہو، چاہے لوگوں میں بیٹھا ہو، چاہے اپنے گھر کی چار دیواری میں ہو، یہ قرآن ایسا خوف خدا انسان میں ڈیولپ کرتا ہے کہ گناہوں سے جھجھک آنے لگتی ہے. جرت کرنے سے پہلے آپ 10 دفعہ سوچتے ہیں کہ اللہ کو کیا جواب دوں. ایسا خوف خدا انسان کے اندر پیدا ہو جاتا ہے. ابو مسعود انصاری تھے، وہ ایک دفعہ اپنے غلام کو مار رہے تھے. آپ صلی اللہ علیہ وسلم وہاں سے گزرے، آپ صلی اللہ علیہ وسلم نے فرمایا ابو مسعود خبردار، وہیں پہ ان کا کوڑا گر گیا. آپ صلی اللہ علیہ وسلم نے آ کے فرمایا یاد رکھو جتنی تمہیں اس کے اوپر قدرت ہے نا, اس سے کہیں زیادہ اللہ کو تم پہ قدرت حاصل ہے. اسی وقت فرمانے لگے, میں نے آج کے بعد کبھی اپنے کسی غلام کو نہیں ماروں گا, میں نے ان کو آزاد کیا. یہ کیا تھا؟ یہی خوف خدا تھا نا جو ان کے اندر اس قرآن نے ڈال دیا تھا. ورنہ یہ تو وہ لوگ تھے جن کے بارے میں ہم کہتے ہیں زمانہ جاہلیت میں وہ ایسے تھے. یہ تو وہ لوگ تھے جن کے جو اتنے سنگ دل ہوتے تھے کہ اپنی بچیوں کو زندہ دفن کر دیتے تھے. کیا چیز تھی جس نے ان کو بدل دیا؟ آپ صلی اللہ علیہ وسلم کی تربیت تھی اور اس قرآن کے ذریعے تربیت تھی نا. تو یہ قرآن کی تعلیم اتنی ضروری ہے, یہ آئے گی تو آپ گناہوں سے بچیں گے. یہ نہیں ہوگی تو آپ کو پتہ بھی چلے, کس کو نہیں پتہ جھوٹ نہیں بولنا, سب کو پتہ ہے نا یہاں پہ, کیوں نہیں ہم اس سے بچتے؟ خوف خدا کی کمی ہے, یہ قرآن پیدا کرتا ہے. کس کو نہیں پتہ کہ ملاوٹ کرنا گناہ ہے, کس کو نہیں پتہ کہ سود گناہ ہے, سود کھانا, سب کو پتہ ہے نا. لیکن کیا چیز ہے کہ ہم پھر بھی یہ کام کرتے ہیں؟ خوف خدا کم ہے. تو خوف خدا اگر آپ نے اپنے لیے اس یہ ایک دوا ہے, سمجھ لیں دوائی ہے جس سے آپ گناہوں سے بچیں گے, اگر یہ اپنے اندر پیدا کرنا ہے تو قرآن سے جڑنا پڑے گا. کچھ سال پہلے بھی میں یہاں پہ آئی تھی, اس وقت بھی یہی دعوت تھی کہ قرآن کی تعلیم لو, قرآن کو سیکھو, قرآن کو سمجھو. ایک ہی ہمارے پاس تو ایک اس کا جواب ہوتا ہے کہ ہمارے پاس وقت نہیں ہے. کیا کریں, وقت نہیں ہے. بات یہ ہے کہ وقت کی کمی نہیں ہے, اصل مسئلہ یہ ہے کہ جانے کا وقت تو نہیں ہوگا, اچھا تھوڑی دیر آپ کا اور ایک ٹائم تھوڑا سا لوں گی. اصل مسئلہ یہ ہے کہ آج ہمارے دل مردہ ہو چکے ہیں, دل زندہ نہیں ہے. اور حشر کے دن انسان کا جو رزلٹ ہوگا نا, وہ اس کے دل کے زندہ یا مردہ ہونے کے اوپر بیس کرے گا. دل اندر سے مردہ ہو چکا ہے, اس وجہ سے ہم اس طرف نہیں آتے قرآن کی طرف. کیونکہ وہ لوگ جو 10 سال پہلے یہی کہہ رہے تھے وقت نہیں ہے, وہ آج بھی کہہ رہے ہیں وقت نہیں ہے, تو کیا 10 سالوں میں بھی نہیں ان کے کام نپٹے؟ وقت کی کمی نہیں ہے, یہاں پہ سینے میں جو دل ہے یہ زندہ ہی نہیں رہ گیا. یہ حدیث سے پتہ چلتا ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ 3 جگہوں پہ اپنے دل کا جائزہ لیا کرو, پتہ چل جائے گا آپ کو کوئی آپ کا دل زندہ ہے یا مردہ ہے. فرمایا کہ جب قرآن پڑھا جا رہا ہو نا, تب اپنے دل کو ٹٹولو, آپ کا دل لگتا ہے کہ نہیں لگتا جب قرآن پڑھا جا رہا ہے؟ اگر تو دل لگتا ہے اس وقت اس مجلس میں, یا جب قرآن کوئی اور پڑھ رہا ہو, یا جب آپ خود پڑھ رہے ہوں, دل لگتا ہے یا دل چاہتا ہے کہ بس ختم کریں اس کو؟ دوسری, ذکر کی مجلس. ذکر کی مجلس میں دیکھیں نیند بہت آتی ہے, جمائیاں آنے شروع جاتی ہیں, یا اب یہ ہوتا ہے ہائے بس کب ختم کریں اور جان چھوٹیں, یا دل چاہتا ہے کہ سنتے ہی چلے جائیں اللہ کی باتیں. اور تیسرا یہ ہے کہ تنہائی کے اوقات, جب آپ اکیلے بیٹھے ہوتے ہیں تو تب بھی کیا دنیا کے جو ملے آپ کے ذہن میں آ رہے ہوتے ہیں, فلاں بچہ کیا کر رہا ہوگا, فلاں نے کھایا کہ نہیں کھایا, بیٹی کی شادی کے مسئلے, جاب کے مسئلے, کچھ اور چیزوں کے مسئلے مسائل, وہ اس ذہن میں آتے رہتے ہیں, یا اللہ آخرت, کوئی یہ باتیں یاد آتی ہیں. یہ سب چیزیں آپ کو بتائیں گی نا کہ آپ کے اندر جو سینے میں آپ لے کے پھر رہے ہیں, ویسے تو دھڑک رہا ہے, دھک دھک کی آواز آ رہی ہے, لیکن ایمانی طور پہ زندہ ہے یا نہیں ہے. زندہ اور مردہ میں بہت فرق ہے. اللہ تعالیٰ زندہ اسی کو کہتے ہیں جس کا دل ایمانی طور پہ زندہ ہو, ورنہ تو کافر بھی چل پھر رہے ہیں لیکن اللہ کے نزدیک وہ مردہ ہیں. اللہ نے قرآن میں ان کو مردہ کہا ہے. تو دیکھیں, سوچیں اگر کہ صبح کو ہمیں چائے کی پیالی نہ ملے نا, تو ہم کہتے ہیں آئے سر میں درد ہو رہا ہے, چائے نہیں ملی. سگریٹ پینے والا سگریٹ نہ پیے تو کہتا ہے کہ ہائے طبیعت بے چین ہے, سگریٹ نہیں ملی. چائے نہیں پی آپ نے تو سر میں درد ہے, لیکن اگر قرآن نہ پڑھیں آپ, کبھی دل میں بے چینی نہیں ہوتی کہ ہائے آج قرآن نہیں پڑھا, دل بے چین ہے. سگریٹ نہیں پی اس نے تو اس کو یہ ہو رہا ہے کہ ہائے کچھ مسئلہ ہے, ہاں طبیعت آوازار سی رہتی ہے. نہیں, کتنے سالوں سے اللہ کا کلام نہ سیکھا نہ پڑھا نہ اس سے کوئی تعلق رکھا, طبیعت میں کوئی آوازاری نہیں, کوئی بے چینی نہیں, کوئی اندر اضطراب نہیں ہے, یہ کیوں نہیں پڑھا؟ ایک چائے کی پیالی کی سوچیں اہمیت زیادہ ہے ہمارے نزدیک, اور اس کی طلب زیادہ ہے, قرآن کی طلب کم ہے، ایسا ہی ہے یا نہیں ہے؟ ویسے تو ہم کہتے ہیں بہت کہ نہیں نہیں ہم قرآن کو بہت عزت دیتے ہیں اور یہ کرتے ہیں، لیکن آپ خود آنیسٹلی جواب دیں. کھانا نہ کھایا ہو آپ نے تو پھر دیکھیں کہ کیا حال ہے، کس طرح ہلکان ہے، لیکن قرآن کے بغیر کتنے ہی دن زندگی کے گزر جائیں، نہ کوئی بے چینی، نہ کوئی اضطراب، نہ کوئی کچھ. اتنی طلب ہے ہمارے اندر قرآن کی، اتنی چاہت ہے، ایک چائے کی پیالی سے بھی کم. وہ جن کو چاہتیں ہوتی تھیں اور جن کے دل زندہ ہوتے تھے، وہ تو ایک ایک رکعت میں سورہ بقرہ، سورہ آل عمران پڑھ لیتے تھے، اور ایک رکعت میں ہی اتنا قرآن پڑھ لیتے تھے اور ان کا دل اکتاتا نہیں تھا. وہ یہ وہ لوگ تھے کہ اللہ تعالیٰ کے ذکر کی مجلسیں ان کو پیاری ہوتی تھیں، وہ ایسی مجلسوں کو ڈھونڈ ڈھونڈ کے وہاں پہ شامل ہوا کرتے تھے. محدثین آپ دیکھیں، اگر آپ کو پتہ ہو کوئی ہسٹری، اگر آپ کو معلوم ہو تو حدیث پہلے ایسے بخاری اور مسلم تو آپ کو ایسے نہیں مل جاتے تھے. لوگ ایک ایک حدیث کے پیچھے یا نا سفر کرتے تھے، لمبے لمبے سفر کر کے جاتے تھے کہ آپ حدیث ہمیں سنا دیں. ایک سوچیں، ایک شخص، ایک محدث جو تھے، وہ ایک حدیث سننے کے لیے بہت لمبا سفر کر کے گئے، اور یہ نہیں کہ وہ حدیث ان کو آتی نہیں تھی، حدیث انہوں نے سنی بھی تھی، لیکن وہ چاہتے تھے کہ ان تابعی کے منہ سے سنوں جنہوں نے صحابی سے سنی، اور ان صحابی نے آپ صلی اللہ علیہ وسلم کی زبان مبارک سے سنی. یعنی صحابی نے آپ صلی اللہ علیہ وسلم سے سنی اور ان تابعی نے صحابی سے سنی ہے، تو ان تابعی کے منہ سے سنوں گا تو اس کی کیا لذت ہے. ان کے پاس گئے اور فرمایا مجھے آپ حدیث بیان فرمائیں. انہوں نے کہا میں تو مفت حدیث نہیں دیتا. انہوں نے کہا آپ بتائیں اس کی کیا قیمت ہے، میں قیمت ادا کرتا ہوں. کہتے ہیں جاؤ ایک سال کے پہلے روزے رکھ کے آؤ، پھر حدیث سناؤں گا. انہوں نے اس دن سے ہی ایک سال تک روزے رکھے اور پھر آئے کہا آپ تو سنا دیں. وہ ایسے ذکر کی مجلسیں ڈھونڈا کرتے تھے اور ایسے سفر کیا کرتے تھے اللہ تعالیٰ کی بات کو لینے کے لیے، ان کا اتنا دل لگتا تھا، اس کے لیے کیسی مشقتیں اٹھاتے تھے. تو دیکھیں اپنے دلوں کو ٹٹولیں، تنہائیوں میں آپ کیا پلاننگ کرتے ہیں، کیا منصوبے بناتے ہیں، کیا کرتے ہیں، ذکر کی مجلسوں میں آپ کا کیا حال ہوتا ہے. یہ تو نہیں کہ وہیں پہ بھی بیٹھے ہوئے سوچیں وہی آ رہی ہیں گھر کی اور گھر والوں کی. تو تنہائیوں کے اوقات کو خاص طور پہ رات کو کبھی آنکھ کھل جائے، تنہائی ہوتی ہے، اس وقت سوچیں کہ میرے ذہن میں کیا سوچیں رہتی ہیں. ابو ریحانہ دے وہ بہت عرصے کے بعد واپس آئے کسی جہاد سے، واپس آئے ہیں اور بیوی ان کی منتظر ہے. انہوں نے دو رکعت نماز نیت باندھی اور مسلح پہ کھڑے ہو گئے. وہ دو رکعت ختم نہ ہوئی اور فجر ہو گئی. جب انہوں نے سلام پھیرا، بیوی نے کہا کہ میں تو آپ کا انتظار کرتی رہی اور آپ نے اتنی لمبی نماز پڑھی ہے کہ جو ہے نا صبح ہو گئی ہے. کہنے لگے کہ مجھے تم کیسے یاد آتی، جب میں نے اللہ اکبر کی تو جنت اور جہنم میرے سامنے آ گئی، مجھے تو پھر اور کچھ یاد ہی نہیں رہا. وہ اللہ کے ذکر میں ایسے مگن ہوتے تھے، ان کا دل اکتاتا نہیں تھا. امام ابو حنیفہ اور امام مالک جو ہیں وہ عشاء کی نماز پڑھ کے مسجد سے نکلنے لگے ہیں دروازے پہ ابھی کھڑے ہوئے ہیں، کہ امام مالک نے ایک حدیث بیان کی اور ان کے ساتھ امام ابو حنیفہ کی یعنی بات چیت ہونے لگی، اس کے اوپر ان کے جیسے ڈسکشن ہونے شروع ہو گئی. وہیں پہ کھڑے کھڑے فجر ہو گئی اور وہ ان کی ڈسکشن نہیں ختم ہوئی. کیا چیزیں تھیں، ان کو اللہ کے ذکر میں دل لگتا تھا نا، ان کے دل زندہ تھے. اس لیے جب دل زندہ ہوتا ہے نا تو اللہ کے ذکر سے انسان اکتاتا نہیں ہے، اور جب دل مردہ ہو جاتا ہے پھر کہتے ہیں ہاں یہ ختم بھی کریں، اب ٹائم کتنا ہو گیا. تو دل کو زندہ کرنا، یہ جسم کی زندگی کے لیے ہم تو بڑی کوشش کرتے ہیں. آج کوئی بتا دے، اللہ معاف کرے کسی کو، کہ آپ کو یہ بیماری ہو گئی ہے، پھر دیکھو اس جسم کی زندگی کے لیے انسان کتنا بھاگتا ہے. آپ کے بینک میں جتنے پیسے ہیں آپ اس کی پرواہ نہیں کریں گے کہ کتنا آپ کے علاج پہ لگ جائے، لیکن یہ جسم زندہ رہے، چلتا رہے، اس کی کتنی فکر ہے. اینول اپنے فزیکل چیک اپ ہو رہے ہیں، یہ ہو رہا ہے، ذرا سی کہیں یہاں پہ سینے میں درد ہوئی تو فوراً کارڈیولوجسٹ کے پاس جائیں گے کہ دیکھ لو ہمارے دل کو تو نہیں کچھ ہو گیا. کیا بات ہے، روح مردہ ہوئی بھی ہے اور فکر ہی نہیں ہے اندر. یہ جو ایمانی اس کی زندگی ہے یہ ختم ہوئی بھی ہے. اس کو کھانے پینے اور ڈاکٹر کی ضرورت نہیں ہے، اس کو ایمان کی ضرورت ہے، ایمان کی تازگی کی ضرورت ہے. اب کیا کریں اس دل کو زندہ کرنے کے لیے؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ اگر ये चीज़ें ये अलामात तुम्हारे अंदर हैं तो अल्लाह से दिल मांगो कि तुम्हारा दिल मुर्दा हो गया। अगर कुरान की मजलिस में दिल नहीं लगता और किस में नहीं दिल लगता, कुरान में नहीं दिल लगता पढ़ा जाए और किस में नहीं, अगर यहीं पे भूल गए तो घर जाके क्या याद रहेगा, कैसे अपना जायज़ा लेंगे। जिक्र की मजलिस में नहीं दिल लगता और तन्हाई के औकात में अपने आप को ये चेक करना है आपने, घर जाके सोचना है कि क्या यहाँ यहाँ मेरा दिल लगता है। अगर नहीं लगता ना तो अल्लाह से बहुत दुआ करें, या अल्लाह मुझे दिल दे दे क्योंकि ये दिल अब डेड हो चुका है। ये दुआ मांगे अल्लाह ताला से, रो रो के मांगे। दूसरा काम दिल को ज़िंदा करने के लिए क्या है, कुरान की तालीम हासिल करें, इसको सीखें। अब वक्त मुख्तसर है तो मैं आपको तीसरी बात बताऊं। तीसरा काम ये करें, लोगों को दावत दें कुरान की तरफ, उससे भी आपका दिल ज़िंदा होगा, उससे आप दूर नहीं जाएंगे। लोगों को बुलाएं इसकी तरफ और अल्लाह का ज़िक्र बहुत ज़्यादा किया करें। अल्लाह का ज़िक्र भी दिल को सुकून देता है, अल्लाह का ज़िक्र बहुत करें। तो ये करेंगे तो इंशाअल्लाह ताला ये जब जिस्म मर भी जाएगा ना तो दिल इंशाअल्लाह ताला आप देखें कि ये आखरत के जो ऐश और आराम है ना इनमें मज़े लूटेगा। एक सहाबी थे वो ऊँट पे जा रहे थे तो ऊँट की कोई ठोकर लगी और वो ऊपर से गिर के मर गए, उनका इंतकाल हो गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इनके पेट से कपड़ा उठा के देखो, कपड़ा उठाया तो देखा पत्थर बंधा हुआ था। पत्थर क्यों बांधते थे वो, भूख की वजह से ना। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब ये मरा तो मैंने देखा कि फरिश्ते जन्नत का खाना लेकर दौड़े आ रहे हैं, तो मैंने सोचा कि ये ज़रूर भूखा होगा। तो जब ये दिल ज़िंदा हो जाएगा ना तो जिस्म मर भी जाए तो अल्लाह वहाँ के ऐश देगा आपको। तो ये काम करें, जितने ज़्यादा ये काम करेंगे, जितना ज़्यादा कुरान से ताल्लुक़ रखेंगे, जितनी आप दुआएं करेंगे, जितना अल्लाह का ज़िक्र करेंगे, आप देखेंगे दिल उस तरह ज़िंदा होता जाएगा। जितना ज़्यादा करेंगे उतनी ज़्यादा दिल को ताकत मिलती जाएगी। तो अब हम क्या करें, रोज़ तो कर नहीं सकते, क्या करें, रोज़ कैसे करेंगे, ये काम तो बड़ा मुश्किल है। रोज़ ऐसे करेंगे कि जब आप अपने घरों के काम थोड़े से कम कर देंगे तो इंशाल्लाह इसके लिए भी वक्त निकलेगा। देखें जहाँ पे करोड़ों करोड़ों साल रहना है ना वहाँ के लिए वक्त थोड़ा सा निकालें, दो तीन घंटे ही निकाल लें चलें। जहाँ 70-80 साल रहना है उसके लिए आप 12-12 घंटे काम करती हैं, 70-80 साल रहेंगे और कितने, कुछ ज़्यादा से ज़्यादा हम में से कोई 100 साल जीजेगा, बहुत भी मैक्सिमम किया तो 100 ईयर्स की ज़िंदगी के लिए आप 12 घंटे सुबह से उठ के रात तक काम करती हैं और वो करोड़ों 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 साल की ज़िंदगी के लिए 2-3 घंटे नहीं निकाल सकते। चलो हफ्ते में ही 2-3 घंटे निकाल लें, दिन का कुछ हिस्सा ज़रूर जिक्र के लिए निकालें, चलते फिरते अल्लाह का जिक्र करें। वहाँ पे तो आप देखें जन्नत में तो लाखों साल तक तो अल्लाह ताला का दीदार ही होता रहेगा, 40-40 साल तक एक एक मंजर आएगा सामने और इंसान उसमें महव रहेगा। तो वहाँ पे तो ज़िंदगी लाखों लाखों करोड़ों करोड़ों कितने कितने जो कभी ना ख़त्म होने वाली ज़िंदगी, हमारा ईमान है ना ये वो ज़िंदगी है, तो उसके लिए कितने घंटे निकाल सकती हैं आप, उसके लिए तो जितना भी वक्त निकालें कम है ना। लेकिन चलो वो तो ये कह के हम अपनी जान नहीं छुड़ा सकते, चलो हफ्ते में 2-3 घंटे निकाल सकते हैं या नहीं निकाल सकते। नहीं ये नहीं कोई आपको कह रहा कि घर में टाइम ना दें, घर में ज़रूर टाइम दें, लेकिन हफ्ते में 2-3 घंटे कौन कौन निकाल सकता है अल्लाह की खातिर। कोई ऐसा है जो इतना मसरूफ है जो अल्लाह के लिए 2-3 घंटे नहीं दे सकता, तो आज वो मुँह से भी बोले, अगर दिल बोल रहा है तो मुँह से भी आज बोले। और ये यहाँ पर ये जो मजलिस है ना इसको घेरे में है फरिश्ते, मैं नहीं कह रही, मैंने तो देखे नहीं, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि जो जिक्र की मजलिस होती है उसको फरिश्ते घेर लेते हैं, एक दूसरे को बुलाते हैं क्या हो यहाँ पे जिक्र की मजलिस हो रही है, उस पर सकीनत नाजिल होती है। ये फरिश्ते गवाह हैं, अल्लाह तो गवाह है, ये फरिश्ते भी गवाह हैं कि आज आप क्या कह रहे हैं, क्या मैं अल्लाह के लिए 2-3 घंटे निकाल सकती हूँ कि नहीं निकाल सकती, क्योंकि आखिरत में अल्लाह ताला ने ये सवाल पूछना है। ये मजलिसें भी इंसान के खिलाफ भी और उसके हक में भी हुज्जत हो सकती है, अल्लाह ने पूछना है कि उस दिन तूने ये कहा था कि तू मुझे 2-3 घंटे भी नहीं दे सकता ज़िंदगी की, इतनी ज़िंदगी तो दुनिया को दी, आप कुछ अल्लाह के लिए भी वक्त निकालो। जिस रब ने आपको ये सब कुछ दिया आज आप उसको थोड़ा सा वक्त दे सकते हैं, उसी को जिसने आपको ज़िंदगी दी है दे सकते हैं इंशाअल्लाह। हज़रत अली ने फरमाया था ऐसे दो अमलों में कितना फ़र्क है कि एक वो अमल है जिसकी लज्जत ख़त्म हो जाएगी मगर उसका भुगतना बाकी रहेगा। ये जितने भी आप काम कर रहे हैं ना बाकी के जो अल्लाह के लिए नहीं है जो ऐसे, वो आज उनकी लज्जत है लेकिन ये लज्जत ख़त्म हो जानी है। शॉपिंग हो गई, खाना पकाना हो गया, मिलना मिलाना हो गया, ये हो गई, पार्टिंग हो गई, फ़ोन पे बातें हो गई, ये थोड़ी देर के लिए तो बड़ा मज़ा आ रहा है लेकिन इसकी भुगतना बहुत लंबा है। और दूसरा वो अमल है जिसकी जहमत तो ख़त्म हो जाएगी। आज मुश्किल लग रहा है, जहमत है ना आज, मुश्किल लग रहा है, हाँ कैसे निकालूंगी टाइम इतना बच्चों के साथ घर के साथ ना, मगर इसका सवाब बाकी रहेगा। जब वो आपको मिलेगा तो वो कभी नहीं ख़त्म होना। तो अब इन दो में से आप चूज़ कर लें कि आपने कौन सा अमल लेना है। चाहे तो आप वो ले लें जिसमें थोड़ी जहमत है, थोड़ी मुश्किल है लेकिन सवाब बाकी रहेगा, या वो ले लें जिसमें अभी मज़ा आ रहा है लेकिन मज़ा तो ख़त्म हो जाना। तो हमेशा मैं आपको दावत देती यही हूँ कि आएँ कुरान की तरफ, कुरान को सीखें, इंशाल्लाह ताला उससे ये गुनाह हटेंगे हमारी ज़िंदगी से, तो आप देखेंगे बरकतें आ जाएंगी, मसले हल होने शुरू हो जाएंगे, जो दुख हैं या जो परेशानियाँ हैं उनको दूर करने का तरीका है ये कुरान। शिफा भी तो है, तो ये शिफा, इस शिफा की तरफ आएँ। ये मुफ्त है, इसके लिए कोई हेल्थ इंश्योरेंस की नहीं ज़रूरत, जिसके पास नहीं भी इंश्योरेंस वो भी आए, तो इसकी तरफ आएँ। हफ्ते में एक दिन हमारी जुमे के दिन क्लास होती है, आप सबको ज़्यादातर लोगों तो 90% को तो पता ही है, तो उसमें अब हम 30वां पारा कर रहे हैं, आप उसको सीखने के लिए आइए। सिर्फ मैं आपको 30वें पारे की अभी तो दावत देती हूँ, आगे आपकी मर्ज़ी है कि अगर आप अल्लाह ताला तौफीक दे तो इंशाल्लाह आप पूरे कुरान को ही सीखें। फ़िलहाल के लिए 30वां पारा तो सीखें जो आप सबसे ज़्यादा नमाज में पढ़ते हैं। और एक बात मैं सबको क्लियर कर लूँ, जितने लोग यहाँ पर बैठे हैं, ना हमारा किसी ऑर्गेनाइजेशन से कोई ताल्लुक है, ना हम कहते हैं कि हम फलां फिरके से ताल्लुक़ रखते हैं, तो इस वाले जो हैं वो आ जाएं और दूसरे वाले ना आएं, ना हमारी क्लास में कोई फ़िरका वारियत की बात होती, सिर्फ अल्लाह का ज़िक्र है, सिर्फ आखरत के तज़किरे हैं और सिर्फ वो बात बताई जाती है जो कुरान और हदीस से। जिस दिन आप कहें कि आपने हमें हदीस में नहीं है ये बात उसके अलावा बताई है, उस दिन आप ज़रूर आके मुझे कहें, उस दिन मैं आपके सामने हूँ, आप मुझे आके बताएंगे जी आप ये तो हदीस में है ही नहीं, ये आप अपनी तरफ से हमें बिदतें सिखा रही हैं, अल्लाह ना करे ऐसा कोई दिन आए। तो सिर्फ वो बात होगी जो कुरान के मुताबिक है, जो हदीस में है, बस ये आप सीखें, दैट्स इट। हमारा सिर्फ इसकी तरफ आपको दावत है, बाकी अल्लाह ताला ही हिदायत देने वाले हैं। ए दिन सिरातल मुस्तकीम, अल्लाह ताला हम सबको सिरात मुस्तकीम की हिदायत दें। और बाज़ लोगों ने ये कहा, मुझे बड़ा तकलीफ़ भी हुई सुन के, उन्होंने ये कहा कि शायद आज यहाँ पे कोई रिकॉर्डेड लेक्चर चलना है और मैं नहीं आऊँगी। जिस इलाके में मैं होती हूँ, चाहे अभी तक कोई भी ऐसा दिन नहीं आया कि अगर मैंने कहीं कमिटमेंट की हो तो मैं वहाँ पे ना पहुँचूँ। हाँ, दूसरी स्टेट्स में ऐसे ज़रूर होता है, मैं कोई फ्लोरिडा पहुँच नहीं सकती, टेक्सास नहीं पहुँच सकती, कोई और जगहों पर नहीं पहुँच सकती, तो हाँ वो वहाँ पर चलाते हैं, वर्जीनिया में है, फ्लोरिडा में है, टेक्सास में है, वो वहाँ पर रिकॉर्डेड लेक्चर चलाते हैं, लेकिन मैं यहाँ पर खुद रहती हूँ तो मैं क्यों नहीं आऊँगी। तो जिसने भी ये इन्फॉर्मेशन दी लोगों को, अफवाह फैलाई या कुछ किया, अल्लाह ताला सबको हिदायत दे और अल्लाह हमें कुरान से और दीन से जोड़ने वाला बनाए लोगों, ना कि लोगों को दीन से बदजन करने वाला और दूर भगाने वाला। अल्लाह हम सबसे कबूल फरमाए, आपका आना कबूल फरमाए, अल्लाह ताला आपका बैठना कबूल फरमाए। या अल्लाह ताला, ये अल्लाह से दुआ है कि अल्लाह जिसके जो जो मसले हैं अल्लाह इस कुरान के ज़रिए सबके मसलों को हल फरमा दे। अल्लाह ताला कुरान की तरफ लोगों को लाने वाला हमें बनाए, कुरान की सही तालीम देने वाला लोगों को बनाए। अल्लाह ताला हमें इस फ़िरका वारियत से महफूज रखे, अल्लाह ताला हमें ये कौमों में, फ़िरकों में बटने वाला ना बनाए, एक उम्मत बना दे अल्लाह ताला और जोड़ने वाला बनाए। अल्लाह हमारे दिलों को आपस में जोड़ दे, अल्लाह हमारे दिलों के कीने और बुग़्ज़ दूर फरमा दे। अल्लाह ताला हमें कुरान सीखने और समझने वाला और इसके लिए मुताबिक अपनी ज़िंदगी गुजारने वाला बना दे। या अल्लाह, जितने हाजरीन मजलिस हैं अल्लाह ताला इन सब को कुरान पाक के साथ जोड़ दे। अल्लाह, यही हमारा मकसद है, तू इसको कबूल फरमा। अल्लाह लोगों के दिलों को नरम फरमा दे, अल्लाह इनके घर के मसलों को हल फरमा दे, इनकी मुश्किलात को दूर फरमा दे। अगर ये मुश्किलात रुकावट है तेरी तरफ आने के लिए, तो अल्लाह इन मुश्किलात को दूर फरमा दे। या अल्लाह ताला हम सबको अपने दीन के साथ जोड़ दे। या अल्लाह ताला हमारे दिलों को नरम फरमा दे, अल्लाह हमारे दिलों को ज़िंदा कर दे। अल्लाह, ये जो मुर्दा दिल हम सीनों में लेके फिर रहे हैं, अल्लाह ताला तो इन दिलों को ज़िंदा कर दे। अल्लाह ताला हमें शौक दिला दे जन्नत का और खौफ दिला दे जहन्नम का। अल्लाह ताला हमें कनात नसीब फरमा, हमारी औलादों को फरमा बरदार बना ले अपना। یا اللہ ہماری اولادوں کو دین پہ چلنے والا بنا دے، یا اللہ ہمیں صراط مستقیم پہ چلا دے، یا اللہ ہم نہیں جانتے کون سا راستہ سیدھا ہے، لیکن اللہ تو ہمیں سیدھے راستے پر چلا دے، اللہ ہمیں سیدھے راستے پر چلا دے، اللہ ہم تجھ سے وہی راستہ مانگتے ہیں جو تیرے نبی کا راستہ تھا، یا اللہ جو صالحین کا راستہ تھا، جو شہداء کا راستہ تھا، اللہ ہمیں اسی راستے پر چلا دے جو سیدھا جنت تک لے جانے والا۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم۔ صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين، برحمتك يا ارحم الراحمين، امين يا رب العالمين۔ جزاكم الله خيرا، آپ سب لوگوں کے آنے کا یہاں پہ آپ کا شکریہ کہ آپ لوگ وقت نکال کے آئے۔